नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। कार्यक्रम श्रुति सम्वेकमा हामी विगत केही सातादेखि शरद पौडेलको उपन्यास लेखेको वाचन सुन्दै आएका छौं। गएको साता हामीले लेखेको 13 श्रृंखला वाचन सुन्यौं। 13 श्रृंखलासम्म आइपुग्दा लेखेलाई राजनीतिबारे पनि धेरै कुरा बताइसकेको छ। उसले कम्युनिस्टका बारेमा कुरा जानेको छ, दुखीहरूले कसरी दुःख पाए भन्ने कुरा पनि जानेको छ। अब के हुन्छ, भारतमा रहेको लेखेले कसरी आफ्नो जीवन अगाडि बढाउँछ, सुनौ उपन्यास लेखेको वाचन पृष्ठ 253 श्रृंखला 14। प्यारो लेखे, मैले तिमीलाई गोडा पाँचेक चिठी पठाएँ, तर तिमीले एउटै चिठीको पनि उत्तर दिएनौ। म दुःख पाएकी अलच्छिनी खोटीलाई किन चिठी लेख्ने भन्ने तिमीलाई पनि लाग्यो होला, तर मैले त तिमीलाई मेरो दुःख बुझ्न सक्ने मान्छे भनेर ठानेकी थिएँ। त्यसैले मैले मेरा सारा पीर व्यथा तिमीलाई भनेकी हुँ। दुःखीले दुःखीको दुःख बुझ्छ भन्ठान्थे, होइन रहेछ। मेरा पीर व्यथाहरूले नबुझे पनि तिमीले बुझ्यौ। मेरा घाउमा शीतल दिन्छौ भन्ठान्थे, होइन रहेछ। यिन ताकासम्म तिमीले एक अक्षरले मलाई सम्झेनौ। म टुहरी जस्तै अभागी निशान नानी लेखे, अब आइन्दा बेला बेला चिठी लेखेर मैले तिमीलाई दुःख दिन्न। यो चिठी यो अभागी सान नानीको अन्तिम चिठी हो, त्यसैले अलिकता व्यथा फेरि फुकाउँछु। मैले अस्ति नै पनि तिमीलाई भने, तिमी देश हिँडेकै बेलातिरकै समयबाट मैले स्कुल छाडेँ। तरुणी भइसकेकी छोरी स्कुल गएर नहुँदैन भनेर बा आमाले स्कुल छुट्याइदिनु भयो। म घरमा घरकै लुत्यो धन्दा गरेर बस्न थालेँ। यही बीचमा घर मामा घर चिने जानेका सबैतिर मेरो बिहेको लागि केटा खोज्ने कुरो चलाए, तर जहाँ जे जति कुरा चलाए पनि मलाई सबैले यो त गर्ने केटी, यो त खोटी केटी, यो त अलच्छिनी छ भनेर वचन लगाए। अरू त अरू आफ्नै बाबुमाले पनि दिनै पछि मलाई यस्तै वचनले डाम्न थाले। जे जस्तो परे पनि मन डरो पारेर तिन्जेल बाँचे, मन धरधरी रुँदा पनि बाहिर दुनियाँसम्म हाँस्न खोजे। यो संसारमा मैले मेरो यो दुःख सुनाउने मलाई त्यान्द्राको भए पनि सहारा दिने मान्छे मैले पाउन सकिनँ। अचाक्ली भएपछि तिम्री आमासामु गएर धेरै पटक रोएँ, तर भाउजूले मलाई सहारा दिनु त कता कता उल्टो आफै मभन्दा बढी रोइन्। म गर्ने आई बेसहारा अभागी निशान नानी। लेखे, मैले कहीँ कतै कसैबाट सहारा पाइनँ। मेरो दुःख राम्ररी धैर्यले सुन्दिने मुन्छे समेत पाइनँ। जिन्दगीका बाँच्नको लागि कसै न कसैको सहारा चाहिने रहेछ, आफ्नो दुःख सुन्दिने र सुनाउने ठाउँ चाहिने रहेछ। कहीँ कतै कसैको सहारा नपाएपछि मुन्छेलाई बाँचिरहन गाह्रो पनि पर्ने रहेछ। सोही थिति मलाई भइरहेको छ। हुन त तिमीले यो बाहुनकी छोरी यो त सुखमा छे भन्ठाने आउला, तर बाहुनका जातमा जन्मिने बित्तिकै सुखी भइहाल्ने होइन रहेछ। यही बाहुनका जातभित्र पनि दुःख पाउने मुन्छे हुँदा रहेछन्। कटेलनी भाउजीले किन घाँटीमा पासो हालेर मरेकी होलिन् भन्ठान्थे, त्यसको जवाफ हिजो आज मैले अलिअलि बुझ्न थालेँ। घरभित्र समाजभित्र छरछिमेकमा आफ्नो भन्ने कोही मुन्छे नभएपछि, सबैले रात आँखा पारेर हेर्ने भएपछि एउटा जाबु मुन्छेले कति धैर्य गर्न सक्दो रहेछ र यसरी बाँच्नुभन्दा मर्नु नै जाति भन्ने मनमा पलाउँदो रहेछ। मर्न पनि डर नलाग्ने रहेछ। सोही परि मलाई पनि भएको छ, को छ र मेरो आफ्नो भन्ने। जन्मदिने बाबामा पनि आफ्ना भएनन्। हिजो राति आफ्नै आमाले भन्नु नभन्नु भनेर भुत्ल्याइन्। म रोएँ, रातभरि मनमा अनेकोलीका विचार आए। यही रातमा घरका निदालमा पासो लाउँ कि जस्तो भयो, तर सकिनँ। छेउमै भाइ सुतेको थियो, उसको अनुहार हेरेँ, उसको माया लागेर आयो। रातभरि रोएर काटेँ। म जिउँदै मरेकी अभागी निशान नानी। छोरी मुन्चेको जिन्दगीले जन्मदै हारेर आएको हुने रहेछ। सानो भन्जेल बाबामाको कैद, बिहे गरेर गयो लोग्ने सासु ससुराको कैद, बुढी भयो आफ्नै छोरा बुहारीको कैद, छोरी मुन्चेले त जन्मदेखि मरुन्जेलसम्म कैदै कैदमा बिताउनु पर्ने रहेछ। कहाँको आफ्नो इच्छा रहर कठैभरि, आँखाबाट अहोरात्र झरेका आँचु पुस्दै उछार नमिल्ने रहेछ। म पनि छोरी मुन्छे, अझ झन् खोटी छोरी मुन्छे, मेरो हालत कस्तो होला तिमी आफै अन्नाज गर। मैले त लेख्न पनि सक्दिनँ, म जन्मै कि खोटी अभागिनी सान्नानी। लेखेँ म थाकेँ, मैले हार खाएँ, सहन सक्ने जति सबै सहेँ, खप्न मिल्नेसम्म खपेँ। सहारा पाउँछु कि, सहारा पाएँ भने यो जिन्दगीमा बाँच्न पाउँछु कि भनेर तिमीसँग सहारा खोजेँ, तर तिमीले पनि मन्टो बटार्यौ। म त एक्लै भएँ यत्रो संसारमा, सबै मुन्छेकापट्टि म एकापट्टि, मैले कसरी सक्छु र? म अभागिनी सान्नानीको लागि यो जगत शून्य भयो, यस्तो स्थितिमा को बाँच्न सक्छ र? लेखेँ चाँडको कुरै त हो, मुन्छेले एक दिन मर्नै पर्छ। अजम्बरी को छ र संसारा, धनी पनि मर्छन्, गरिब पनि मर्छन्, बाहुन पनि मर्छन्, पौनी पनि मर्छन्, जन्मने भनेकै मर्ने कुरो पनि साथै लिएर आएको त हुँदो रहेछ नि। जे जसो भए पनि एक दिन मैले मर्नै पर्छ, यत्रो दुःख बाँचिरहनुभन्दा अहिले मरु नै जाति भन्ने ठान थालेकी छु। त्यसो भयो भने घरलाई आनन्दै, इष्टमित्रलाई आनन्दै, सारालाई आनन्दै, एक दुई दिन ए मरिछ भन्ला नि त्यति हो, त्यसपछि सबैले बिर्सिन थालिहाल्छन्। लेखे मेरो कर्म, म अलच्छिनी अभागिनी सान्नानी। लेखी मेरा गन्थन मात्र धेरै भए, तिमी देशा के हार्दैछौ? हुन त तिमीले घरमा बाबुआमालाई लेखेका चिठी पढ्दिने, तिनका जवाफ लेख्दिने मै हुँ, त्यसैले अलिअलि त थाहा पाएकी छु। यस्तो दुःख खेपेर पनि तिमी किन देशमा बसिरहेका हो मैले बुझ्न सकिनँ। हुन त देशमा गएपछि पढ्न लेख्न सिकेछौ, गहिरा गहिरा बात गर्न सक्ने भएछौ, मलाई पनि तिम्रा छेउ बसेर ती सबै सुन्य रहर्थ्यो, तर म अभागिनी सानानीको त्यस्तो कर्म कहाँ छ र? जे भए पनि तिमी धेरै जान्ने सुन्ने भएका छौ ठान भन्ठानेकी छु। थाहा पायो कि पाएनौ कुनी, कटवल बाका छोरा दिल्ली लाउरी बिते, उनले त्यो रोग देसाटी नै लिएर आएको रे भन्ने गाउँभरि हल्ला छ। तर मलाई विश्वास छ तिमी त्यस्तो खराब बाटोमा हिँडेका छैनौ, कथमकाल हिँडेका छौ भने पनि यो अभागिनी सान्नानीको बिन्ती छ, त्यस्तो बाटो छाड देऊ। खै योभन्दा बढ्ता त यो जन्मै खोटीले तिमीलाई के दिन सक्छ र? लेखे तिमी कहिले आउँछौ? तिम्रा बाबुआमा तिमीलाई सम्झेर रातो दिन रोएर बसेका छन्, तिम्रो बाटो हेरेर बसेका छन्। हुन पनि चार पाँच वर्ष हुन लाग्यो, अरूहरू त आउने जाने गर्छन्, तिमी भने गएपछि एक फेरा पनि आएका छैनौ, केमा भुलेका हो? तिमी आइदिए भाउजूको आँखा हो भाउँथ्यो। अझ अभागिनीले भनेको मान्छौ भने त फेरि कहिले उतातिर नफर्कने गरेर आऊ। तिमीले त्यहाँ गरेका दुःख र कामको वर्णन सुन्दा त त्यस्ता जाबो काम यहीँ पनि मिल्छ जस्तो लाग्छ। किन आमा बाउ रुवाएर देशमा बस्यौ? यहीँ आऊ, आमा बाउकै आँखा सोझी बसेर काम गर्दा पनि हुन्छ। हुन त तिमी धेरै बुझ्ने भएका छौ, मैले के सम्झाउनु पर्छ र? म त कर्म कि खोटी अभागिनी सान्नानी। लेखेँ चिठी धेरै लामो लेखेँ, पढ्न पनि दिगदार लाग्ला, मलाई माफ गर। यो अभागिनी सान्नानीले फेरि फेरि दुःख दिने छैन। तिमी हाम्रो घरमा गोठालो पनि बस्यौ, तिनताको पनि मेरा बाबुआमा भाइले तिमीलाई दिएको दुःख देख्दा मलाई चौपटे रुन मन लाग्थ्यो। उसको पनि त हाम्रो जस्तै शरीर त हो नि जस्तो लाग्थ्यो, तर पनि गर्न चाहिँ केही सक्दिन थिएँ। म बिष्टकी छोरी, तिमी पौनीको छोरो, त्यही नि घरको गोठालो, तिनताका मैले जानेर नजानेर केही विराम गरेकी भए म अभागिनी सान्नानी भनेर माफ गरिदेऊ। लेखे लौ तनि घर छट्टै आऊ भन्दै यो चिठी बन्द गर्छु। अभागिनी जन्म कि खोटी उही सान्नानी। अघिल्लोपल्टको चिठी आएको चार महिना जतिपछि लेखेले फेरि सान्नानीको चिठी पायो र पढ्यो। चिठी पढ्दा लेखे धेरै पटक रह्यो। चिठी पढिसकेपछि लेखेलाई औडाहा भयो। के गर्ने के नगर्ने लेखेले केही भ्याउ नै पाउन सकेन। घरिघरि लेखेलाई सन्नानीका चिठीका जवाफ नदिएर अपराध गरे जस्तो लाग्यो। लामो सुनसानपछि लेखेको मनको भित्री कुनाबाट एउटा प्रश्न उठ्यो कि अब सन्नानीले घाँटीमा पासो लगाउँछ होला त। लेखीभित्र हो र होइनको आँधी उठ्यो। चिटचिट पसिनाले भिजेका लेखी कुखुरा फार्मको डिप्टी म्यानेजर भए ठाउँ गएर बोल्यो, साप मुझे बुखार आइए, आज मैं डिप्टी पर नहीं टिक सकता। तल आउँगा लेखेले म्यानेजरको जवाफ पनि पर्खेन, ऊ सरासर खोली फर्क्यो। लेखे भाइ, तिमीले साँच्चै नै अपराध गर्यो भन्ने लाग्छ मलाई त। कमसेकम सान्नानीको चिठीको जवाब चाहिँ तिमीले दिनु पर्थ्यो। चिठी पढिसकेपछि परशुरामले लेखेलाई सम्झाउन खोज्यो, हेर भाइ, उसले तिमीप्रति कत्रो आश गरेकी रहेछ, तर तिमी त काठको मुडो जस्तो हल्नचल गरेर बस्यो। परशुरामले कुरो बिचमै रोक्यो, के साँच्चै नै सान्नानीले आत्महत्या गर्ली त दाई? लेखेले मसिनो र आँसु भरिएको स्वर निकाल्यो, खै मलाई त त्यस्तै लाग्छ। मान्छेले कहीँ कतै कसैको सहारा नपाएपछि के गर्ने त? कि स्पष्टसँग लड्ने आँट चाहियो? परशुरामले आफ्नो विचार राख्यो, तर सङ्घर्ष जिन्दगीमा समस्या त पर्छन् नै, तर के समस्या पऱ्यो भने आत्महत्या गर्ने हो त? समस्यासँग त जुझ्नुपर्ने होइन र सान्नानीले पनि? लेखेले परशुरामको कुराप्रति असहमति जनायो। त्यो कुरो तिमीले के भन्न सक्छौ? तिमी हामीले सुनाम दाई र हाम्रो एकता संगठनको सहयोग र सङ्गतले यी कुरा बुझ्यौ, जीवन सङ्घर्ष हो भन्ने बुझ्यौ, तर सान्नानीलाई यी कुरा कसले बुझायो? खप्नसम्म त उसले पनि खपिने, अति भएपछि के गरोस् र बरा? परशुरामले लेखेलाई सहमतिमा ल्याउन खोज्यो, त्यो त हो, उसलाई समस्यासँग जुझ्न पर्छ, थाक्नुहुन्न भनेर सिकाउने त कोही छैनन् होला, तर पनि आत्महत्या, आफैलाई मार्ने काम, यो त डर छेरुवा कुरा नै हो। मलाई त सान्नानी असाध्यै डर छेरुवा केटी जस्तो लाग्यो। को हो डर छेरुवा केटी? कुन केटीको बारेमा कुरा गर्नुहुँदैछ साथी? खोलीको ढोकाबाट सुनामले भित्र छिर्दा छिर्दै सोधे। परशुरामले लेखेले मुख हेराहेर गरे, अचम्म भएछ दाई, यो चिठी पढ्नुहोस् त। परशुरामले आफ्नो हातमा भएको चिठीको कागज सुनामलाई दियो। सुनामले सरसरी चिठी पढे, लेखे साथी को हो यो सान्नानी भन्ने? सुनाम लेखेतिर फर्के, हाम्रै गामकी बिष्टकी छोरी, पहिला म तिनकै घरमा गोठालो भने। लेखेले छोटो उत्तर फर्कायो, अनि लेखे साथी तपाईँले चिठीको जवाफ दिनु भएन? सुनामले फेरि सोधे, दिइन दाई। लेखेले उत्तर छोटो नै दियो। यसपटक लेखेले तीका आँखाले सुनामको अनुहार हेर्यो, किन केही जवाफ नदिनु भएको त? सुनामले सवाल जवाफ गरि नै रहे, के मतलब हुन्छ र दाई? उनी बिष्टकी छोरी, म पौनीको छोरो, म उनको घरको गोठालो, म जाबोले। लेखेले हीनता प्रकट गर्यो, साथी खोइ यहाँ त तपाईँको जात सोधेको छैन त गोठालो होस् भनेको छैन त, चिठीमा त सहाराको हात खोजेको छ, सान्नानीले जीवन जिउने सहाराको लागि हारगुहार गरेकी झैँ पो मान्छु म त, तर साथी तपाईँले त जवाफ समेत। सुनाम भावुक भए। तर दाई, मैले कहाँ कसरी जवाफ लेख्ने? सान्नानीले कस्तो हुनै नसक्ने कुरो गरेकी हो यो। लेखेले आफ्नो अडान छाडेन, साथी के कुरा हुन सक्ने र के कुरा हुनै नसक्ने तपाईँले कसरी भन्न सक्नुहुन्छ? सुनाम बोल्दा बोल्दै रोकिए। एकैछिन सुनामको निधार खुम्चियो, के सान्नानीको तपाईँलाई माया छैन र साथी? सुनामले फेरि लेखेलाई हेरे, अह यस्तो कुरो त मैले सपनामा पनि चिताएको थिइनँ दाई, यो के आइलाग्यो हो, म त अचम्ममा परेँ। लेखी निष्कपट देखियो, अनि सान्नानीले पहिले लेखेका चिठीमा के लेखेकी थिए र साथी? सुनामले पुरानो कुरा कोट्याए, यस्तै हो दाई, उही दुःख बिलाउन छोरीको जातको पीर मर्का, यस्तै। लेखेले पुरानो कुरा सम्झाउन खोज्यो। सुनामले एउटा लामो सास फेरे, साथी हाम्रो मुलुकमा धेरै सान्नानीहरू छन् जसले आफूलाई अभागिनी सम्झेका छन्, कर्मकी खोटी अलक्षिनी सम्झेका छन्, आफ्नै पुरपुरो ठग्दै रहेका छन्, खप्नसम्म खपेर अचाक्ली भएपछि कसैले आफ्नै घाँटीमा पासो लगाएका छन्, नदीमा पोखरीमा हिलिएका छन्, वीरबाट हाम फालेका छन्। तर यस्तो किन भइरहेको छ? किन सान्नानीहरूले आफैले आफैलाई निम्छरा ठानेका छन्? किन उनीहरू आफैले आफैलाई अभागिनी सम्झेका छन्। उनीहरूभित्र यस्तो विचार कहाँबाट आइरहेको छ? मूल कुरो त यो नै होला, होइन र साथी? सुनाम परशुरामतिर फर्किए। हो दाई, मूल कुरो त त्यही हो, तर लिखे भाइले सारा दिन नखोज्दा त्यो सान्नानीको ज्यान परशुराम सान्नानीमै केन्द्रित हुन खोज्यो। साथीले भनेका कुरा बिल्कुलै ठिक छन्। लिखे साथीले आँट र हिम्मत गर्नुभएको भए ती एउटी सान्नानीलाई साँच्चै जोगाउन सकिन्थ्यो होला, तर अरू हजारौँ सान्नानीहरू छन्, तिनलाई कसले सारा दिने? प्रश्न यो पनि होइन। सुनामले फेरि एउटालाई कुरालाई एउटी सान्नानीभन्दा माथि उठाउन खोजे। हो दाई, मूल चुरो कुरोबारे त थाहा पाउन जरुरी छ, अलिकता बरु त्यसैबारे थाहा पाउन सकिन्छ कि? परशुरामले छलफलको डोका खोल्न खोज्यो। लेखे साथी, तपाईँलाई कस्तो लाग्छ, किन सान्नानीहरू त्यस्तो भन्छन् गर्छन् होला? सुनाम झोक्राएर बसेको लेखतिर फर्के। खै दाई, म त यसै भन्न सक्दिनँ, लेखेले आफ्नो निर्यातता प्रकट गर्यो। साथी, सान्नानीहरूभित्र बनाउन महिलाहरूभित्र त्यस्तो हीन भावना उत्तिकै आएको छैन। उसको एउटा लामो इतिहास छ। जब बाँदरबाट विकास भएर मुन्छे जाति बन्यो, उति बेलाको बराबरीको चराचरीको थितिबारे मैले अस्ति नै केही कुरा भनिसकेको छु। त्यो समाजमा महिलाहरू समाजका अगुवा थिए, तिनले नै समाजलाई नेतृत्व दिएका थिए, सबैले महिलाहरूलाई आदर गर्थे, सन्तान छोरछोरीको वंश पनि महिलाकै आधारमा चिनिन्थ्यो। तर पछि त्यो भत्कियो, टुट्यो। ओहो, त्यस्तो स्थिति कसले कसरी भत्कायो दाई? परशुरामले अचम्म मान्यो। यो साथी, म त्यही भन्दैछु, मैले यसभन्दा अघि कुरा गरेको बेलामा भनेको थिएँ नि, आदिम मानवको कथा, यो कुरो पनि त्यहीँ आएर जोडिन्छ। आधुनिक मानव समाजको सुरुको अवस्थामा जे जस्तो प्राकृतिक श्रम विभाजन थियो त्यो स्वाभाविक नै थियो, जस्तो कि सन्तान उत्पादन गर्नुपर्ने र तिनको रेखदेख स्याहार सम्भार गर्नुपर्ने भएकाले महिलाहरूले घर बाहिर ठूला ठूला काममा र धेरै दिन शिकारमा या खानेकुराको खोजीमा समय दिन पाउँदैनथे। तर पुरुषहरूको भने मुख्य काम नै त्यही हुन्थ्यो, आफ्नो सबै समय पुरुषहरू त्यही काममा लगाउँथे। यसरी घर बाहिरको काम पुरुषको हातमा र मूलतः घरभित्रका काम स्वाभाविक रूपमा नै महिलाको हातमा पर्न गयो। जब मानिसले पशुपालन सुरु गर्यो, खेतीपाती सुरु गर्न थाल्यो, आफ्नो जीविकाको निम्ति उत्पादन गरेको चिजबीज उपभोगपछि पनि बाँकी रह्यो, स्वाभाविक रूपले त्यो सम्पत्तिको रूपमा देखिन थाल्यो। त्यसरी बाँकी रहेको सम्पत्तिको मालिक को हुने भन्ने प्रश्न पनि स्वाभाविक रूपमा नै उठ्यो। त्यो बाहिरी सम्पत्ति जोड्ने कठिन काममा मूल रूपमा पुरुषहरूको योगदान हुने भएकोले स्वाभाविक रूपमै पुरुषहरूले सम्पत्तिमाथि आफ्नो हक दाबी गरे, र पछि यो स्थिति नभत्कोस् भनेर नै उनीहरूले एकपति प्रथा लागू गरे। यसलाई एकनिष्ठ विवाह प्रथा भनिन्छ। तर यो प्रथामा केवल महिलाहरूलाई मात्र बाँधियो, लोग्ने मानिसहरू पनि बहुविवाह गर्न, वेश्यागमन गर्न सक्थे। यसरी पहिलोपटक महिलाहरू सम्पत्तिको अधिकारबाट वञ्चित गरिए। सम्पत्तिको रूपमा त्यति बेला देखिएको पशुपालन र खेतीबारीमा आफ्नो हक दाबी गर्न नसकेका महिलाहरूलाई त्यसपछि क्रमशः गोत्रबाट पनि च्युत गर्न थालियो। महिलामाथि पुरुषको यस्तो मनपरि बढ्दै गएर पछि यसैले शोषणको रूप धारण गर्यो। यस किसिमको शोषण क्रमशः विकास भएर अहिलेसम्म आइपुग्दा त महिलाहरूलाई केवल चुलो चौको गर्ने भान्सेको रूपमा, छोरछोरी जन्माउने कारखानाको रूपमा र पुरुषले यौनभोग गर्ने साधनको रूपमा मात्र सोच्न थालियो। महिलाहरूले योभन्दा माथिका कुरा कहिले सोच्न नसकुन्। तिनभित्र हाम्रो जन्म नै चुलो चौकोको काम गर्न र सन्तान जन्माउन मात्रै भएको भन्ने भावना हाल्न सामन्ती शोषकहरूले अनेक अनेक प्रयत्न गरे। विभिन्न धर्मग्रन्थ नीति नियम बनाएर महिला कमजोर हुन्छन्, तिनको बुद्धि थोरै हुन्छ, तिनले आफ्ना पतिलाई भगवान सरह ठान्नुपर्छ, तिनले शिर ठाडो पारेर हिँड्नु हुँदैन भनेर सोच्न भन्न सिकायो। महिलाहरूलाई त्यसै त्यसै गर्न लगाइयो। आखिरमा अत्याचार कहाँसम्म बढ्यो भने लोग्ने मर्यो भने उसकी जिउँदी स्वास्नीले पनि लोग्नेसँगै आगोमा डढ्नुपर्ने भयो। दाई, सती प्रथा भनेको त्यही होइन र? लेखेले आफ्नो जाँच गर्यो। हो साथी, त्यो तिथिलाई सती प्रथा भन्थे। जे होस्, महिलालाई जे जस्ता अन्याय अत्याचार थिचुमिचु परे पनि सहन सक्नु नै तिम्रो महानता हो भनेर सिकाइयो। नारीको गुण भनेकै त्यही हो भनेर धर्मका किताबमा, घर घरमा, नीति नियममा जताततै प्रचार गरियो। यसरी महिलाहरू दासमा फेरिए, तिनको मनोबल घट्यो, जहाँ जे परे पनि एउटा न एउटा पुरुषको सहारा खोज्नै मन लाग्ने बनायो। तिनलाई सङ्घर्ष गरेर बाँच्न सिकाइएन। त्यो सान्नानी र धेरै सान्नानीहरू, अझ भनौँ भने हाम्रो मुलुकका धेरै महिलाहरूको हालत अहिले पनि यही हो, यस्तै छ। सुनाम लिखितिर फर्किए। लिखे चुपचाप बसेको देखेर सुनामले अप्ठ्यारो मान्दै सोधे। लिखे साथी, मैले कुरो बुझाउन सकिनँ कि के हो? होइन दाई, यस्तो ज्यानमा र त्यति कसरी फेर्न सकिएला भन्नेतिर पो पुगेछु म त। लिखेले ज्यानसँगै मुख चलायो। अनि परशुराम साथी, तपाईँले केही बुझ्नुभयो? सुनामको प्रश्नमा परशुरामले बुझेँ भन्दै टाउको हल्लायो। जहाँसम्म लिखे साथीले कसरी फेर्ने या कसरी फेरिन्छ भन्ने सवाल छ, यो त बडो गम्भीर कुरो छ। एक दुईले फ्याट फुट्ट बल गरेको भरमा यो पुरै फेरिँदैन। यो पुरै फेर्न त समाजको अहिलेको सबै ढाँचाका छ फेरिनुपर्छ। त्यसको निम्ति अन्याय अत्याचारमा परेका नारी, निम्छा र गरिब, दलित सबै मिलेर अहिलेको यो स्थितिको विरोधमा उभिनुपर्छ। त्यसबाहेक ससाना परिवर्तन पनि गर्न चाहिँ नसकिने होइन, तर त्यसका लागि पनि समस्यामा परेकाहरूले त उठ्नै र जाग्नै पर्छ। समस्यामा परेकाहरू उठे, जागेर आन्दोलन गरे भने यही ठालोको स्थितिमा पनि गरिबका पक्षमा लितको पितको केही झर्न सक्छ। तर बोल्दा बोल्दै सुनाम रोकिए। के तर दाई, लेखे जिज्ञासु भयो। तर के भने नि भाइ, त्यस्तै ससाना आन्दोलन गर्न पनि हामीले उठाउन सकेका छैनौँ, सुनामले तितो पोखे। किन यस्तो भयो त भाइ, परशुरामले तीखो आँखाले सुनामलाई हेर्यो। खै किन भन्ने साथी, हामी समस्यामा परेकी सानानीहरू थियौँ पुग्नै सकेका छैनौँ, तिन छेउ गएर तिनीहरूको मुन्छेलाई जगाउनै सकेका छैनौँ। सुनामले पश्चातापको खुइया काटे। आजको साँझ खोलीमा रोटी पकाउने जाँगर कसैले देखाएन। सुनामले झोलाबाट झिकेको पाउरोटी, बिस्कुट र एक एक लोटा पानी नै तिनजनाको खाना बन्यो। खाना खाइवरी थकित ज्यान लिएर तिनै भाइ ओछ्यानमाथि लम्पसार परे। जतै झैँ परशुराम ढल्न नपाउँदै निदै हाल्यो, तर लिखेको आँखामा निद्रा परेन। घरिघरि खुइया काट्दै ऊ ओल्टोकोल्टो गरिरहेको थियो। सुनाम पनि सानो तन्द्राबाट भ्युजिसकेका थिए। कार्यक्रम श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी शरद पौडेलको उपन्यास लेखेको वाचन सुनिरहेका छौं। अब लेखेको बाँकी अंश वाचन सुनौ। लिखे साथी, निद्रा लागेन कि के हो? सुनामले सोस्तारी सोधे। हो दाई, मनभित्र कुरा खेलेर निदाउनै सकिन्न। लेखे कोल्टो फर्कियो। के कुरा आइरहेका छन् साथी? सुनामले जान्न खोजे। अर्थ केही होइन सुनाम दाई, म पौनी जातको नवैद्या भए पनि त मैले सानानीलाई बचाउन सक्थेँ, मैले उसलाई सहारा दिन सक्थेँ, तर मेरो जातले गर्दा म सानानी रोएको ठुलो ठुलो हेरेर बस्नु पर्यो। बोल्दा बोल्दै लेखे सुक्ख सुक्ख गर्न थाल्यो। साथी, हुन त तपाईँले सानानीलाई डर छेरुवा कायर के जाति भन्नुभएको मैले सुने, तर कायर र लाची त तपाईँ हुनुभयो। सानानी कायर र लाची भए कि भए, त्यत्रो हिम्मत गरेर तपाईँसँग सहाराको भिख माग्दैन थिए। ऊ बाहुनकी छोरी, तर पनि उसले हिम्मत गरी र तपाईँ जातको दमैसँग जिन्दगी जिउन सक्ने आँट गरी। तर तपाईँले के गर्नुभयो? आफ्नो जात सम्झँदै धिक्कारको आँसु खसालिरहनु भएको छ, मुन्टो बटारिरहनु भएको छ, म त पौनी भन्दै आफैले आफैलाई थोकिरहनु भएको छ। के यसो गरौँ ठिक हो र साथी? तपाईँ त केही बुझेको मान्छे। सुनामले धारा प्रवाह आफ्नो बनाइराखे। तर लेखेले बोल्न खोज्यो। तर सर केही होइन साथी, यो तपाईँभित्र गढेर बसेको दलित बोलिरहेको छ। हाम्रो खास समस्या नै यही हो साथी, जब आफूले जाने बुझेका कुरालाई व्यवहारमा गरी पुर्याउने कुरो आउँछ, हामी सबैले होस गुमाउँछौँ। नराम्रो स्थिति हो भन्ने बुझेर पनि त्यसको विरुद्धमा व्यवहारी गरिहाल्न, सत्य र न्यायको पक्षमा पाइलो चालिहाल्न हामी आँट गर्दैनौँ। हो साथी, हाम्रो ठुलो समस्या यो हो। सुनामले स्वर अलिक ठुलो पारे। दाईहरू त अझै कुरा नै पो गरिराख्नु भएको रहेछ। म त ढल्कने बित्तिकै फुस्स भइहालेछु। बेतापट्टि फर्किएका सुतेका परशुरामले कोल्टो फेर्यो। परशुराम साथीको निद्रा पो बिथोलियो अघि। सुनामले परशुरामपट्टि मुख फर्काए। अनि दाई, केही भएको छैन, म एक झमट सुतिहालेँ। बरु दाईहरू के बारेमा कुरा गर्दै हुनुहुन्थ्यो त्यो पो सुन्न पाइएन त। परशुरामले पछुतो मानजय गर्यो। त्यस्तो नयाँ त केही होइन साथी, उही लेखे साथीको समस्याको कुरो। साथी भन्नुहुन्छ उहाँको जातको कारणले नै यो सानानीको समस्या उब्जेको। लेखेसाथीमा म पौनी कमजोर सानो जातको मान्छे भन्ने भावनाले अझ तक बडो नराम्रोसँग जरो गाडेको रहेछ। हुन त लेखेसाथीभित्र यो भावना आउनु कुनै आश्चर्य चाहिँ होइन, जुन हामीले भित्तातिर हेर्दै कुरा राखे। किन किन आश्चर्य होइन र दाई? लेखे भाइले त धेरै कुरा बुझिसक्नु भएको छ, तर सामले जिद्दी कस्न खोज्यो। होइन साथी, कुरो बुझ्नु र बुझेको कुरालाई व्यवहारमा लागू गर्नु बीच ठूलो अन्तर हुन्छ। कुरो बुझ्नु त्यति कठिन छैन, तर बुझेका सत्य तथ्य कुरालाई व्यवहारमा गरी पुर्याउनु ठूलो आँट चाहिन्छ। त्यसको निम्ति मान्छेले आफैसँग, आफ्ना पुराना विचारसँग र यो फोहोरी दुनियाँसँग कठोरतापूर्वक लड्नुपर्ने हुन्छ। आफैसँग लड्नु भनेको चान्चुने कुरो होइन, तर यसो भनेर यो सम्भवै छैन भन्न खोजेको चाहिँ होइन। मान्छेले अलिअलि गर्दै पाइला बढाउने त हो, तर लेखे साथीको यो फड्को अलि लामो र उकालो नै पर्यो। त्यसैले साथीको डर त्रास बेठिक भए पनि अस्वाभाविक चाहिँ छैन भन्न खोजेको हुँ। के तपाईँलाई त्यस्तो हो जस्तो लाग्दैन र साथी? सुनामले परशुरामलाई सोधे। दाईको कुरो सुन्दा त हो जस्तो चाहिँ लाग्छ, तर लेखे भाइभित्र अझ त कोही सानो जातको? परशुरामले सोझो आँखाले लेखेलाई हेऱ्यो। लेखेले एक अरू भित्ताको बल्बमा आँखा टाँसिरहेको थियो। भन्न सजिलो छ साथी, तर किन यस्तो हुन्छ? किन यो पुरानो सडेगलेको भनेको विचारले हामीभित्र बास गरिराख्छ? के यो मान्छेले आफ्नै रहरले मात्र राखिराखेको छ र? यही भनौँ न, लेखे भाइभित्र यो जात, ऊ जात अथवा तपाईँ साथीभित्र म बाहुन, ऊ दमाई जस्ता विचार र भावना कहाँबाट आयो? यसको सुरुवात नै कसरी भयो? यसलाई बुझ्न सकिएन भने यसलाई फेर्न पनि सकिएन साथी, के त्यसो होइन र? सुनामले परशुरामलाई हेरे। मलाई औधि जान्ने इच्छा छ, उस्तै उस्तै मुन्सीबीच पनि यो छुने नछुने भन्ने जस्तो स्थिति कहाँबाट कसले चलाएको होला? सम्झँदा पनि अचम्म लाग्छ। लेखेले नयाँ कुरा उठायो। साँच्चै नै यो जात जाति अझ अछुत पौनी कसरी भएको दाई? लेखे भाइले अस्ति नै पनि मसँग सोधेका थिए, मलाई पनि उति मेलो नभएकोले मैले दाई आम्दा सोध्छु भनेको थिएँ। आज कुरै कुरामा निक्लियो ठिकै भयो। होइन लेखे भाइ, परशुरामले लेखेको पनि मत खोज्यो। लौ साथीहरूले चाहिँ आज नसुत्ने नै विचार गर्नुभयो जस्तो छ। कुरा बढाउँदै फेरि इतिहासतिर पुर्याउन खोज्नु भएको छ। सुनामको मुखमा अलिअलि हाँसो देखियो। सधैँ सुतेकै त हो, दाईसँग बसेर यसरी छलफल गर्ने हो भने त बेला मौकाको चानस त हो। परशुरामले कुरो अघि बढायो। ओहो सुनाम दाई, जात जातिका कुरा लेखे पनि औसियो। भाइ, यो जात जातिको कुरा गर्दा मुन्छे जातकै इतिहासतिर फर्कनुपर्छ। आदिम मानव समाज विभिन्न समूहमा बाँडिएको कुरा त मैले अहिले पनि भनिसकेको हुँ। हो, ठिक त्यही बेला नै आफ्नो समूहलाई अर्कोभन्दा भिन्न भिन्न देखाउन विभिन्न उपायहरू गर्ने चलन, एकअर्कोसँग नमिसिने चलन सुरु भइसकेको थियो भनिन्छ, र यसो हुनु कुनै अस्वाभाविक पनि थिएन। एउटै समूहका विभिन्न मानिसहरू विभिन्न श्रमहरू गर्थे। यति बेलाको समूह विभाजन र त्यसभित्रको श्रम विभाजन स्वाभाविक पनि थियो। उति बेला कसले के कस्तो श्रम गर्ने भन्ने कुराको जातको आधारमा निश्चित गरिएको थिएन। कसैलाई आफूले गरिरहेको श्रम मन परेन, उसले आफू खुसी त्यो छोड्न पनि पाउँथ्यो। उति बेला श्रम गर्नेहरूलाई सम्मान गरिन्थ्यो, आदर गरिन्थ्यो। उति बेला छालाको काम, फलामको काम गर्नेहरूको धेरै इज्जत थियो। तर जब समाज विकासको क्रम तीव्र हुँदै जान थाल्यो र सम्पत्ति निर्माण हुने क्रम पनि बढ्न थाल्यो, त्यसपछि समाजमा वर्गहरू देखा पर्न थाले। जब समाज वर्गीय हुँदै गयो, काम नगर्ने र बसेर खानेहरूको इज्जत हुन थाल्यो, किनकि बस्नेहरू नै उति बेलाका नेता व्यवस्थापक थिए। उनीहरूले नै काम गर्नेहरूमाथि पनि हेलाको होचो गर्न थाले, अछुतको कोठीमा राखेर हेर्न थाले। हेला मात्र होइन, बिस्तारै बिस्तारै श्रम विभाजनको यो सिलसिलालाई वंशानुगत समेत बनाए। फलामको काम गर्नेको छोराले फलामकै काम गर्नुपर्ने नियम बन्यो। तर भाइ, यसरी मात्र मानिस अछुत बनाइएको भने होइन, उति बेलाका दासहरूबाट, समूह समूहबीच झगडा पर्दा हारेका समूहका मानिसहरूबाट, रूपरङ्गको भिन्नताबाट, श्रमलाई हेर्ने दृष्टिकोणबाट र समूहका नीति नियम तोड्नेहरूबाट मानिसहरू अछुत बनाइएका छन् र तिनीहरू नै वंशानुगत हुँदै यहाँसम्म आइपुगेका छन्। बोल्दा बोल्दै सुनाम रोकिए र पालैपालो लेखेर परशुरामको मुखमा हेरे। दाई, हाम्रो मुलुक थिमको कुरा काम न, लेखेर बिचैमा पक्क मुख खोल्यो। किन, शास्त्र मन परेन कि क्या हो भाइहरूलाई? सुनामले दुवैलाई यसो हेरे। होइन दाई, यहाँको कुरा जान्न पाएदेखि अझ जाति हुन्थ्यो नि हामीलाई, परशुरामले कुरो मिलायो। लौ लौ, अब यहीँ थिमको कुरा गरौँला। हेर भाइहरू, त्यो सुरुको जातपातको समयमा तीन थरी मात्रै थिए भन्छन्, बाहुन, छेत्री र वैश्य। तर बाहुन र छेत्रीको आफू आफूको झगडाले गर्दा पछि शूद्र पनि बन्यो। त्यो शूद्रलाई त्यही बेलादेखि पढ्न, सम्पत्ति राख्न र जनैलाउन दिइएन। तर पछि राजा मनु भन्नेको पालोमा आएर यसलाई लिखितम नै गरियो। यति बेलासम्ममा बाहुनहरूले जताततै आफ्नो शक्तिले अरू वर्गलाई थिचुमिचो गरेका थिए। तिनै बाहुनको धर्मलाई नै धेरै पछि गएर हिन्दू धर्म भनिएको हो। बाहुनवाद भनेको ब्राह्मणवाद हो, यो ब्राह्मणवाद भनेको असमानता भनेको हो। हाम्रो नेपालको कुरा गर्दा पनि सुरु सुरुको किराँत राज्यमा यस्तो जातीय छुवाछुत थिएन। पछि त्यहीँ भारततिरबाट छिरेका मुन्सीहरूले आफूहरूसँगै वर्ण व्यवस्था पनि लिएर छिरे। यसरी नेपालमा सुरुमा तराई मधेस हुँदै पहाड हिमालसम्मै जातपात छिर्यो। नेपालमा पहिलो पटक वर्ण व्यवस्था लिच्छवी कालमा पस्यो। काठमाडौँमा मध्यकालमा एकजना राजा थिए, जयस्थिति मल्ल। हो, तिनको पालामा आइपुगेपछि चार वर्ण, 36 जात भनेर वर्ण व्यवस्थालाई अरू मजबुत पार्न सामाजिक कानुन बनाइयो। यसले जातको आधारमा पेसा किटान गरी आफ्नो जातको पेसा नगर्नेलाई अपराधी सरह सजाय गर्ने, जातहरूको फरक फरक चिनो राख्ने, सानो जात भनिएकाहरूको हातको पानी नचल्ने र तिनलाई तलै घरमा बस्न र राम्रो लुगा लगाउन नपाउने नियम बनायो। यसबाहेक कसुरको आधारमा दण्ड सजाय नगरी जातको आधारमा गर्ने तिथि बसालेर यसले तल्ला जातिको जीवनलाई नरक जस्तै बनाइदियो। त्यसपछि गोर्खाका राजा राम शाह, पृथ्वीनारायण शाह, भीमसेन थापाको पालासम्म आइपुग्दा तिनले यो छुवाछुत जातपातको तिथि झन्झन कठोर पार्दै लगे। पछि जङ्गबहादुर राणाको शासनमा आएपछि त उनले जातपात र छुवाछुत प्रथा चालु रहेको देखि लेखेर कानुनै बनाए। सात सालमा राणा शासनको अन्त्य भयो। यसपछि बनेको संविधानमा धर्म र जातको आधारमा मुन्छेलाई भेदभाव नगर्ने त भनियो, तर व्यवहारमा केही लागू भएन। पहिलेको तिथि कायमै रह्यो। पछि 17 सालमा पञ्चेती शासन आयो। यसले त हाम्रो मुलुक नेपाललाई हिन्दू राष्ट्र भनेर नै घोषणा गर्यो। मैले अघि नै भने नि, यो हिन्दू धर्म भनेको त ब्राह्मण धर्म नै थियो। हुन त पञ्चेती कालमा नयाँ मुलुकी आइन आयो, त्यसले किताबका अक्षरमा केही कुरा राम्रो गर्न खोज्यो, तर केही व्यवहार भनेको फेरिएन। जातिहरूलाई थाहै छ, 46 सालमा नेपालमा पञ्चेती शासन ढल्यो, बौद्धलीय शासन आयो। यो बौद्धलीय शासनले बनाएको संविधानमा पनि छुवाछुत गर्न नपाइने त भनेको छ, तर व्यवहारमा कहीँ पनि कति फेरबदल भएको छैन। छुवाछुत उस्तै गरी कायम छ। यस्तो छुवाछुतको कारण मर्कामा परेका मुन्सी हाम्रो मुलुकका मात्रै 40 लाख जति छन् भन्छन्। ओहो, त्यत्रा विधि मुन्सी अछुतमा भएर पनि तिनले सङ्घर्ष किन गर्न नसक्या होला नि दाई? परशुरामका आँखा ठुला र तेजिला भए। साथी, हजारौँ हजार वर्षदेखि लेखाइ पढाइ गर्न नदिएको, नपाएको, आफ्नो जातिको सीमाभन्दा पल्तिर बिहेबारी गर्न नपाएको, नदिएको, अरू सबै धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक हक अधिकारबाट वञ्चित गराएर पशुभन्दा पनि तल्लो कोटीमा राखेर नर्कको जिन्दगी भोगिरहेको अछुत समुदायले एकैचोटि त्यत्रो सचेत सङ्घर्ष कसरी गर्न सक्छन्? उनको नसा नसामा हामी त यस्तै अछुत हौँ। हामीले बोल्यौँ भने पाप लाग्छ, नर्क परिन्छ भन्ने भावनाले घर गरेको छ। कथमकाल कोही कतैबाट उठ्न खोजिहाल्यो भने त्यसलाई रोक्न लोभमा पारेर किन्ने, नसके डर त्रास धम्की दिने काम अहिले पनि भइआएकै छ। अनि कसरी उठ्छ त्यो दलित अछुत? नेपालमै पनि दलित जातिले छुवाछुतको विरुद्धमा सङ्घर्ष गर्न नखोजेका छन्, तर ती सङ्घर्षहरूले खासै सफलता पाउन सकेका छैन। किन त्यस्तो भएको त दाई? लेखे गम्भीर भएर बोल्यो। किनभने यो ब्राह्मणवादको एउटा नीति छ, यसले के भन्छ भने फुटाउ र शासन गर। हो, त्यही फुटाउने नीति अन्तर्गत दलित जाति कहीँ एक भएर काम गर्न थालेदेखि नै त्यो फुटाउ त्यहाँ आइहाल्छ र फुट पार्छ, जोडी नै दिँदैन। एकातिर दलित वर्ग नै सचेत नहुनु छ भने अर्कोतिर दलितहरू नै अनेक थरीका पार्टीको विभिन्न लोभ लालचमा परेर तिनको दास बन्नु, दलित आफूबीचमै छुवाछुतको भावना हुनु, अलि जान्ने बुझ्ने दलितबीच तँभन्दा म के कम छु र भन्ने सेकासेकको भावना हुनु, दलितले आफ्नो सङ्घर्षमा आफू जस्तै हेपिएका अरूहरूलाई साथी बनाउन नसक्नु र नखोज्नु जस्ता कुराले नै सङ्घर्ष उठ्नै नसकेको छैन। उठिहालेको भए पनि हात लागि धेरै भएको छैन। तर कम्युनिस्ट पार्टीले त, परशुरामले थप जान्न खोज्यो। हो साथी, कम्युनिस्ट पार्टीले वर्ग सङ्घर्षको र मुक्तिको कुरा गर्छ, तर वर्ग सङ्घर्ष र त्यसपछिको मुक्तिपछि छुवाछुत त्यसै मेटिहाल्छ भनेर सोच्नु पनि हुँदैन। वर्ग त मेटिएला ठिकै छ, तर वर्ण, यो जातपात भन्ने कुरा नमेटिकन पनि सक्छ। तर यसो भन्नुको अर्थ दलित जातिले आफ्नो मुक्तिको लागि छुट्टै सङ्घर्ष गर्ने भनेको होइन। त्यही वर्गीय आन्दोलनमा नै यो वर्णको जातपातको आन्दोलनलाई पनि ठिकसँग उठाउँदै लैजानुपर्छ। त्यसका निम्ति दलितहरूले नै सचेत र सङ्गठित भएर आफ्नो मुक्तिको लागि काम थाल्नुपर्छ। त्यसको निम्ति कति पनि ढिलाइ गर्नु हुँदैन। अहिले नै पनि दलितहरूको शैक्षिक सांस्कृतिक स्तर बढाउने, उनीहरूलाई अरू अरू जाति जनजातिहरूसँग घुलमिल गराउने, उनीहरूको आर्थिक स्थिति सुधार्ने र जे जति सकिन्छ दलित अधिकार प्राप्त गर्ने दिशामा अहिलेदेखि काम थाल्नुपर्छ। यस्ता काममा कम्युनिस्ट पार्टीले पनि दलित साथीहरूलाई सघाउनु पर्ने हो। तर के दाई, तर साथी कम्युनिस्ट पार्टीले पनि त्यतातिर उति साह्रो ध्यान दिन नसकेको हो कि जस्तो लागिरहेको छ। हुन त कुन कम्युनिस्ट पार्टीलाई भनेर, हाम्रो मुलुकका नै 12-14 कम्युनिस्ट नाम गरेका पार्टी छन्। सबैले आफू सक्कली अरू नक्कली भन्छन् क्यारे। मुसुमुसु हाँस्दै सुनामले परशुरामको अनुहार हेरे। त्यो त हामीलाई थाहा छ दाई, कसले के गरिरहेको छ, को साँच्चै नै परिवर्तनको निम्ति हिँडेको छ र को खानको कालो, को स्वास्नीको फरिया फेर्न कम्युनिस्ट भएको छ भनेर त अलिअलि मेरो पाइया छ। बोल्दा बोल्दै परशुरामको अनुहार रातो भयो। त्यो त औधी जाति कुरा भयो नि त साथी, कसो जुन हामीले लेखेतिर हेरे लेखे फिस्सा हाँस्यो। तपाईँ अहिले शरद पौडेलको उपन्यास लेखेको वाचन सुन्दै हुनुहुन्थ्यो श्रुति सम्वेकमा। आजलाई यसको वाचन अब यहीँ हामीले रोकेका छौँ। दलित सम्बन्धी उपन्यासको सन्दर्भमा लेखिए भन्ने भूमिकामा यस पुस्तकको सुरुवातमा लेखिएको छ। समयको लामो अन्तरालपछि लेखे उपन्यास पुस्तकाकारमा प्रकाशनमा आउन लागेको छ। यस उपन्यासका पछिल्ला केही अंश बाहेक 29-सम्मका अंश नवयुवा मासिकमा 2053 असारदेखि पुस 2057 अङ्कहरूमा नियमित धारावाहिक रूपमा प्रकाशित भएका थिए। विषयवस्तुको नवीनता, यथार्थलाई अन्तरसम्म प्रवेश गरेर चित्रमय रूपमा प्रस्तुत गर्ने लेखकको खुबी र आफ्नै किसिमको आञ्चलिक भाषाको प्रयोगका कारण थुप्रै पाठकको मन र मस्तिष्कलाई आफूतिर तान्न उपन्यास सफल भएको थियो भनेर यसमा लेखिएका छ। यस पुस्तकका रचनाकार शरद पौडेलसँग परिचय भएको र खास खास अवस्थामा निकट रहेको दुई दशकभन्दा बढी समयको सङ्गतमा मैले उनलाई स्वाभिमानी, अरूलाई सरसहयोग गर्न सधैँ उत्सुक, मिलनसार, अल्पभाषी तर अन्तरङ्ग मित्रहरूसँग ख्यालठट्टा गर्न तत्पर, अन्तर्मुखी, अतिशय भावुक एवं संवेदनशील, अरूलाई सहजै विश्वास गर्ने र कतिपय अवस्थामा आफ्नै मनोदशामा बग्ने र क्रियाशील रहने निजी विशेषता भएको शिष्ट व्यक्तित्वको रूपमा पाएको छु भन्दै यसमा भूमिका लेख्नु भएको भूमिकाकारले यसका लेखक शरद पौडेलको बारेमा बताउनु भएको छ। यो उपन्यास हामीले वाचन गरेर तपाईँलाई आजसम्म आइपुग्दा 14 श्रृङ्खला सुनायौं। अब अर्को साता हामी यसको अर्को श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।